नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। आज गुरु पूर्णिमा, गुरूजनप्रति सम्मान एवं कृतज्ञता आधार प्रकट गर्ने दिन र विशेष गरी आजभन्दा 3000 वर्ष पहिला आषाढ शुक्ल पक्षको पूर्णिमाका दिन महाज्ञानी महर्षि वेदव्यासको जन्म भएको थियो। उहाँकै जन्मदिनलाई सम्झेर गुरू पूर्णिमा पर्व मनाउने परम्परा शुरू भएको मानिन्छ। गुरूको पूजा गर्नु विद्या र विद्याका अधिष्ठात्री देवताप्रतिको सम्मानको परिसूचकका रूपमा पनि लिइन्छ। व्यक्तिगत रूपमा गुरूका घरमा गएर गुरूको पूजा गर्नुका साथै विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा समेत सामूहिक रूपमा गुरूको पूजा गर्ने परम्परा रहिआएको छ। गुरूको पूजा केवल पूजाका रूपमा मात्र नभई उहाँहरूमा रहेको ज्ञान विज्ञानको पुरस्कारको परिपूरकका रूपमा पनि यसलाई लिइन्छ। अध्ययारो हटाएर उज्यालो बाटोतर्फ लाग्न प्रेरणा प्रदान गर्ने गुरूहरूप्रति समर्पित भएर आजको दिन मनाउने गरिन्छ। विशेष गरी वेदव्यासको सम्झनामा यो दिवस मनाइए पनि विशेष गरी ज्ञान, आफूलाई ज्ञान दिने गुरूप्रतिको सम्मान प्रकट गर्ने दिनका रूपमा आजको दिनलाई लिइन्छ। गुरू पूर्णिमा पर्व मनाउँदै गर्दा अहिलेको गुरू शिष्यको सम्बन्ध कस्तो हुनुपर्छ, के गुरू शिष्यको सम्बन्ध सही रूपमा अगाडि बढ़िरहेको हामीले देखेका छौं। गुरूमा हुनुपर्ने गुण र शिष्यमा हुनुपर्ने गुणहरू के हुन्, आजको दिनले कस्तो मार्गदर्शन गर्छ, आजको सन्दर्भमा हामी कुराकानी गर्छौ। हामीसँग हुनुहुन्छ प्राध्यापक डाक्टर पुरूषोत्तम नेपाल, पूर्वीय दर्शनका अध्येता हुनुहुन्छ, सँगै वेंकटेश गुरूकुलका संस्थापक पनि हुनुहुन्छ। उहाँ स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, अब आज गुरू पूर्णिमा पर्व, वर्षको एक दिन गुरूहरूप्रति आधार भक्तिभाव प्रकट गरेर मनाउने गरिन्छ। हुन त अब 3000 वर्ष पहिला वेदव्यासको जन्म भएको थियो र त्यो दिनको सम्झनामा गुरू पूर्णिमा पर्व मनाउने परम्परा रहिआएको हो। अब आजको सन्दर्भमा आजको दिनलाई कसरी लिन सकिन्छ?
हजुर, वेदव्यास भनेका वेदको व्यसन गर्ने, वेदलाई सबैलाई पुगोस्, सबैमा यो ज्ञान छरियोस् भनेर वेदलाई विभाजन गर्ने भएको हुनाले नै उहाँको नाम वेदव्यास हो। उहाँले वेद व्यसन गर्दाखेरि शिक्षकको एउटा ठुलो काम के गर्नुभयो भन्दा, सबैले सबै प्रकारका ज्ञान धारण गर्न सक्दैनन्, आफ्नो आफ्नो योग्यता अनुसार सबैलाई ज्ञानका धाराहरू अलग अलग रूपमा पुगोस् भनेर उहाँले वेदको व्यसन गर्नुभयो। त्यो अहिले हामी हेर्दाखेरि जसरी शिक्षाका अनेक क्षेत्रहरू भए तापनि कोही सङ्गीतमा प्रवीण हुन्छन्, कोही वाद्यमा प्रवीण हुन्छन्, कोही साइन्समा विज्ञानमा प्रवीण हुन्छन्, कोही कलाका क्षेत्रमा कविताहरूमा प्रवीण हुन्छन्, यसरी अलग अलग योग्यता भएका शिष्यहरूको लागि अलग अलग बाटो देखाइदिन सक्नु र हरेक क्षेत्रमा लिड गर्न सक्नु एउटा गुरुको ठुलो खुबी हो। त्यो खुबी वेदव्यासजीमा, ऋषिमा, महर्षिमा रहेको हुनाले उहाँको सम्झनामा हामीले सबैले गुरु पूर्णिमालाई मनाउँदछौँ र आजको सन्दर्भ भनेर विशेष रूपमा हजुरले अति महत्त्वपूर्ण उल्लेख गर्नुभयो। आजको सन्दर्भमा पनि हरेक शिक्षकहरूको के दायित्व हुन्छ भन्दाखेरि, आफूले पढाइरहेको विषयभन्दा पनि छात्रको योग्यता र रुचि कहाँ छ, त्यो रुचि र योग्यता अनुसार छात्रलाई अगाडि बढाइदिकन वेद व्यासले व्यास गरे जस्तै, विभाजित गरे जस्तै, हामीले पनि विषय विभाग गरी छात्रहरूलाई ती ती क्षेत्रमा लिड गर्न सके, उनीहरूलाई नेतृत्व प्रदान गर्न सके नै गुरुको गुरुत्व सही रूपमा रहन्छ भन्ने गुरुहरूको तर्फबाट आज गुरुहरूले आफ्नो कर्तव्यलाई चिन्नुपर्ने आजको दिन रहेको छ। बाँकी शिष्यहरूको तर्फबाट जहिले पनि गुरुलाई हेर्दाखेरि म गुरु झैँ बन्न सकौँ, गुरु झैँ समाजलाई नेतृत्व प्रदान गर्न सकौँ र समाजमा मेरो उपयोगिता विलक्षण रूपमा सिद्ध होस् भन्ने शिष्यहरूको धारणा रहनु पर्दछ।
अब अहिलेको सन्दर्भमा जुन दायित्वको कुरा गर्नुभयो, गुरुको दायित्व, शिष्यको दायित्व, यो दायित्वबाट गुरु पनि चुकेको र शिष्य पनि चुकेको सन्दर्भ पनि छ एकातिर। यो जुन खालको गुरु र शिष्यको सम्बन्ध छ र यसमा दायित्व जोडिएका छन् नि, यसलाई विश्लेषण गर्दा अहिलेको सन्दर्भमा चाहिँ कसरी गर्न सकिन्छ?
त्यसै कारणले गर्दा गुरुले शिष्यलाई बोध गराउँदा जहिले पनि कुनै पनि बोध होस् अथवा कार्यमा हामी लाग्दछौँ, प्रवृत्ति होस्, त्यसको मूलमा उद्देश्य हुन्छ। उद्देश्यलाई वेदव्यासजीले आफ्नो पुराणमा बाँट्दाखेरि, आज गुरु पूर्णिमा उहाँकै सन्दर्भ लिएर कुरा गरौँ, उहाँले उद्देश्यहरूलाई, मानव जीवनको उद्देश्यहरूलाई बाँड्दाखेरि धर्म, अर्थ, काम र मोक्ष भन्ने चारवटा पुरुषार्थको रूपमा बाँडिदिनुभयो। त्यसमा अर्थ र काम भन्ने, पैसा कमाउनु पर्छ र त्यसको पैसा खर्च गरेर इन्जोय लाइफ इन्जोय गर्नुपर्छ भन्ने, यी दुईटा पुरुषार्थलाई लिएर आजको विद्या केन्द्रित छ। गुरुहरूले पनि विद्यार्थीहरूलाई कसै कुनै कम्पनीको योग्य बनाउनमै उहाँहरूको पनि योगदान रहेको छ। धर्मको लागि र मोक्षको लागि के गर्नुपर्छ विद्यार्थीले भनेर सिकाउने फुर्सद पनि गुरुहरूलाई छैन, त्यो सिकाउनुपर्छ भन्ने चिन्ता पनि छैन, शिष्यहरूलाई पनि त्यो सिक्नुपर्छ भन्ने छैन। अर्थ कमाउने, अर्थ र काम नै मुख्य जीवनको उद्देश्य भइसकेपछि कसो गरे पनि गुरुको दायित्व र शिष्यको दायित्व पूर्ण रूपमा सम्हाल्न सकिँदैन। यी दुईटा पुरुषार्थलाई हामीले आफ्नो शिक्षा प्रणालीमा वेदव्यासजीले देखाए अनुसार शिक्षा प्रणाली धर्म आधार र अन्तिममा लक्ष्य मोक्ष, यी दुईटाको बिचमा अर्थ र काम रहने हो, सन्तुलित रहने हो भने मात्रै बाँकी सबै शिक्षाहरू सही रहन्छन्। किनभने हजुरले भने जस्तो दायित्वको अभाव, दायित्व बोध नहुनु त्यो स्वाभाविक नै हो।
अब त्यसो भए अब एउटा शिष्यले सही गुरु छान्ने कसरी, र गुरुले पनि आफ्ना शिष्यहरू भनौ न आफ्नो बाटोमा हिँड्ने हुन् भन्ने सन्दर्भमा गुरुले सही भनौ न शिष्य छान्ने त्यो चाहिँ कसरी?
हजुर, अहिले शिक्षामा व्यवसायीकरण भएको हुनाले सिलेबसमा जे हो गुरुहरूले त्यही पढाउनु पर्छ, जहाँ पनि, चाहे कलेज होस्, चाहे स्कुल होस्, चाहे बाहिर कहीँ मोटिभेसनल स्पिक गर्ने गुरुहरू हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ, टाइम लिमिट हुन्छ, त्यो टाइम लिमिट टाइम भएको टाइममा, सीमित समयमा उहाँहरूले आफ्नो सिलेबस हुन्छ, यति बोलिसक्नुपर्छ भनेर, यति पढाइसक्नुपर्छ भनेर त्यो निर्वाह गर्नुपर्ने भएको हुनाले उहाँहरूले जीवन मूल्य सिकाउन भ्याउनुहुन्न। त्यसकारण पूर्वकालमा, प्राचीन कालमा गुरुकुलहरू थिए, त्यहाँ विद्यार्थीले गुरुको मुखबाट सुनेर मात्र सिक्ने थिएन, गुरुको जीवन कस्तो छ, गुरुको आचार कस्तो छ, गुरुलाई हेरेरै सिक्दथे। गुरु हल्लिएको, गुरु हिँडेको, गुरुले खाएको, गुरुले अरूसँग व्यवहार गरेको देखेर नै बढी सिक्दथे जीवनका मूल्यहरू। गुरुको उपदेश भन्दा पनि गुरुको आचरणबाटै उपदेश प्राप्त हुन्थ्यो। अब गुरुकुलमा जाने भन्ने छैन, गुरु नै अब स्कुलमा गएर, गुरु र शिष्यहरू सबैजना एउटा स्कुलमा आएर पढ्ने भन्ने थियो, अब त त्यो पनि रहेन। गुरुहरू नै मोबाइलद्वारा भर्चुअल रूपमा शिष्यहरूको घरमा पुगेर पढाउनुहुन्छ। अब शिष्यको घरमा चाहिँ गुरु आउन थाल्नुभयो भनेपछि गुरुले शिष्यलाई हेर्ने कि शिष्यले गुरुलाई हेर्ने, पुरा मतलब विपरीत भइसक्यो सबै कुराहरू। अब शिष्यले गुरु रोज्ने कसरी भन्दा, शिष्यले आफ्नो जीवनमा शिष्यलाई के बोध गराइदिनु पर्यो, मुख्य रूपमा माता पिता नै गुरु बनेर भन्दा, जीवनको अर्थ केवल पैसा छाप्ने मात्र होइन, पैसा कमाउने मात्र होइन, पैसा कमाएर लाइफ इन्जोय गर्ने मात्र जीवनको उद्देश्य होइन, आफ्नो कारणले गर्दा समाजको उन्नति र समाजमा भएको हरेक व्यक्तिको खुसी आफ्नो कारणले हुनुपर्छ भनेर, धर्मको मूल परोपकार हो पुण्याय भनेर वेदव्यासजीले भने जस्तै, परोपकार नै जीवनको मुख्य लक्ष्य भएर त्यसको त्यो मुख्य लक्ष्यबाट हामी डाइभर्ट नभइकन अर्थ काम कमाएर अन्तिममा जीवनको लक्ष्य मोक्ष हो भनेर पिता माताले सिकाइदिनुपर्छ पहिला सुरु। त्यसपछि धर्म अर्थका लागि उपयोगी गुरुहरू छान्ने र मोक्षको लागि उपयोगी गुरु छान्ने काम शिष्यले आफ्नो स्वविवेकले आफै पछि गरि नै हाल्छ। त्यसकारण अहिलेको सन्दर्भमा गुरुको मुख्य कर्म जुन हो, लिड गर्ने, उसलाई सोच दिन सक्ने, जीवनको मूल्य सिकाइदिन सक्ने, त्यो पिता माताले नै अनिवार्य रूपमा गर्नुपर्ने भएको देख्छु म।
अब अहिलेको सन्दर्भमा यहाँले पनि उल्लेख गर्नुभयो, अब अनलाइन मार्फत सिकाइ हुन्छ, अब यो सन्दर्भमा विगतमा प्राचीन कालमा गुरु चेलाको सम्बन्ध, गुरुकुलको शिक्षा प्रणाली भनौँ, त्यो गुरु र चेलाको सम्बन्धमा परिवर्तन आएको छ, अब समय अनुसार प्रविधिको विकाससँगै परिवर्तन आएको छ। अब यो परिवर्तनमा पनि जसरी गुरु चेलाको सम्बन्ध हुनुपर्ने हो त्यो त्यसलाई जीवन्त राख्न अब के गर्नु पर्ला?
यो जस्तै पति र पत्नीको सम्बन्ध भर्चुअल हुन सक्दैन नि, त्यस्तै गुरु र शिष्यको सम्बन्ध पनि भर्चुअल पूर्ण रूपमा हुन सक्दैन। हामी अत्यन्तै पहुँच भएका धेरै अदिव्य शक्तिले सम्पन्न अथवा हाम्रो असाधारण अठोट र निश्चय भएका हामी होइनौँ। हाम्रो निश्चय पग पगमा हल्लिरहन्छ, हाम्रा अठोटहरू टुट्छन्, नयाँ बनिरहन्छन्। त्यसकारणले हाम्रो गुरुसँगको सम्बन्ध प्रत्यक्ष सम्बन्ध भयो भने त्यसले काम गर्छ। होइन भने चाहिँ एक एकछिनको लागि सम्बन्ध भनेको त्यो धेरै हाम्रो लागि चाहिँ कार्यकारी हुन सक्दैन। त्यसकारण अहिलेको युगमा हामीले मुख्य रूपमा चाहिने हामीलाई गुरु भनेको पैसा दिएदेखि हामीलाई म्याथ पढाउने, साइन्स पढाउने, इकोनोमिक्स पढाउने, संसारका समस्त अर्थ र काम भन्ने पुरुषार्थको लागि उपयोगी पाठ पढाउने गुरुहरू हामीले जहाँ पनि प्राप्त गर्न सक्दछौँ। तर जीवनलाई दिशा दिन सक्ने र जीवनलाई लिएर, जीवनको सौन्दर्यलाई लिएर, जीवनको एउटा उँचोपनलाई लिएर, मानव जीवनको उत्कर्षलाई लिएर बोध गराइदिन सक्ने गुरुहरू हामीलाई चाहिएको छन्। वास्तवमा नै ती गुरुहरूको खोज चाहिँ अब मैले यही हो भनेर भन्दाखेरि त्यो उचित हुँदैन, होइन, यही नै गुरुलाई छान भनेर भन्दा। त्यसकारण त्यसको लागि पनि मनमा जिज्ञासा भएदेखि, त्यो मनमा एउटा प्यास भएदेखि जीवनलाई जान्न खोज्छु म, मलाई जीवन र यो मृत्यु यी दुइटैको रहस्य मलाई जान्नु छ भनेर जसले मनमा जिज्ञासा राखेको छ र उसको मनमा प्यास छ भनेदेखि अवश्य नै उसले आफ्नो योग्यता अनुसारको गुरुलाई भेट्न सक्दछ। खालि अनलाइन अथवा टिभी अथवा आजकलका आएको युट्युब च्यानलमा आएको गुरुहरूको आश्रय लिने हो भनेदेखि, इन्स्टा र युट्युबको प्रभावमा आएर गुरु छान्ने हो भने त्यो चाहिँ नि धोकामा पर्न सकिने सम्भावना धेरै नै छ।
अब त्यसो भए जतिसुकै आधुनिकतामा हामी प्रवेश गरे पनि गुरु बिनाको जीवन सम्भव छैन। कुनै व्यक्तिले कसैलाई गुरु माने पनि नमाने पनि त्यो प्रत्यक्ष अप्रत्यक्ष रूपमा कोहीबाट कसैबाट सिकेकै हुन्छ, त्यसैले गुरु बिनाको जीवन चाहिँ सम्भव छैन।
छैन छैन छैन, गुरु बिना कसले बाटो देखाउने? बाटो देखाउने गुरु भइहाल्नु भने, गु भन्ने शब्दको अर्थ अन्धकार हो, रु भन्ने शब्दको अर्थ नाशक हो। गुरु भन्ने शब्दको अर्थै के हो? अन्धकारलाई नाश गरेर उज्यालो देखाएर बाटो देखाइदिनेको नामै गुरु हो। त्यसकारण हाम्रो सानो 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 एकाक्षर प्रदानेन भनेर संस्कृतमा एउटा श्लोक भनिन्छ, यो गुरुम नाभिनन्दती, एउटा अक्षर दिने पनि को, एउटा अक्षर सिकाउने पनि गुरु नै हुनुहुन्छ। उहाँको पनि हामीले अभिनन्दन गर्नुपर्छ, सम्मान गर्नुपर्छ। जसले उहाँ त्यस एउटा अक्षर सिकाउने गुरुको पनि अभिनन्दन गर्दैन भनेदेखि ऊ एकदमै नीच हुन्छ ऊ भनेर शास्त्रले बताएको छ, भगवान वेदव्यासले बताउनु भएको छ। उहाँकै सन्दर्भ लिएरै कुरा गरौँ आज। त्यसकारण हजुरले भने अनुसार हामीले थाहा पाए पनि, हामीले थाहा नपाए पनि हामीलाई सिकाउने गुरुहरू धेरै हुनुहुन्छ। चिने नचिनेका सबै गुरुहरूलाई हामीले प्रणाम गर्नुपर्छ आजको दिनमा, र ती गुरुहरूको कृपाले हाम्रो जीवनमा अझ प्रकाश, अँधेरा जति पनि पक्षहरू छन् जीवनमा हामीले नचिनेका, ती अँधेरा पक्षहरू पनि उज्यालो होस् भन्ने प्रार्थना गर्नुपर्छ।
अब सबै कुराहरू सही सिक्छन् भन्ने छैन, सिकाउने पनि भन्ने छैन। अब सही कुराहरू सिकायो, सही विषय सिकायो, सही असल मार्ग निर्देश गर्यो भने त्यो गुरु, र खराब कुराहरू सिकाउने त्यो चाहिँ एउटा नकारात्मक जानतर्फ प्रेरित गर्ने सिकाउनेहरूलाई चाहिँ गुरु मान्न सकिँदैन।
हजुर, त्यही त नि पुरुषार्थ भनेर अघि भनियो नि, धर्म र मोक्षको बीचमा काम र अर्थ रहेका हुन्छन् भनेर बताइयो। जसले धर्म र मोक्षको बीचको काम र अर्थतिर हामीलाई लिएर जान्छ, डोर्याएर लिएर जान्छ, धर्मको मार्गमा हामीलाई अगाडि, सही न्यायको मार्गमा जसलाई लिएर जान्छन्, उनीहरू नै गुरु हुन्। मास्तिर उचाल्ने गुरु हुन्, पलतिर खसाल्ने, अँध्यारोतिर लिएर जाने, उज्यालोबाट झन् अँध्यारोतिर लिड गर्दैमा गुरु हुँदैनन्। गुरु शब्दको अर्थै के हो? अन्धकार नाश गर्ने, उज्यालोतिर लिड गर्ने, केवल लिड गर्नेको नाम मात्र गुरु होइन। त्यसकारण हजुरले भने अनुसार जसले हामीलाई गलत मार्ग देखाउँछ त्यो त गुरुको विपरीत भयो, त्यो गुरु हुन सकेन। गुरु हुनको लागि केवल लिड गरेर पुगेन, उज्यालोतिरै, न्यायतिरै, धर्मतिरै उसले लिड गर्न सक्नु पर्यो, अनि मात्र गुरु भयो, होइन भने गुरु भएन।
सबै गुरु असल गुरु हुन सक्दैनन्। अब त्यसो भए आजको समाजमा अब असल गुरु चाहिएको छ सबै शिष्यलाई, र त्यो सम्भव भनौ न, कसरी हुन सक्छ? असल गुरु आजको समाजले खोजेको छ, र असल शिष्य पनि खोजेको छ। अब यसलाई कसरी भेट्न सकिएन आजको सन्दर्भमा?
अब शिष्यहरूको दायित्व भन्दा पनि गुरु हुनु खोज्नेहरूको दायित्वको कुरा भयो। वास्तवमा आजको दिन शिष्यहरूले गुरुको पूजा गर्नुभन्दा पनि गुरुहरूले आफ्नो स्वरूप हेर्ने दिन हो। व्यास वेदव्यास भगवानको म प्रतिनिधि भएको छु, त्यस कारणले मैले आफ्नो समाजको विद्यार्थीहरूलाई कसरी लिड गर्नुपर्छ भनेर गुरुहरूले सोच्नु पर्दछ। त्यसको लागि गुरुको सबैभन्दा ठुलो कर्म के हो भनेदेखि शिष्यमा पूर्णताको बोध गराइदिनु। तमा कमी छ, यो भएन भने 30,000 मोबाइल भएन भने कमी हुन्छ, म एउटा अधुरो हुन्छु भन्ने जुन आजकलको विद्यार्थी बच्चाहरूमा एउटा कम्प्लेक्स क्रिएट भइसकेको छ, 2 घन्टा गेम खेल्न पाइनँ भने म अधुरो हुन्छु, यी सबै केही होइन। केही नहुँदाखेरि पनि त पूर्ण नै छ। यी सबै संसारका यी सबै एक छिनको आनन्दले त पूर्ण हुने होइन, त्यागले नै पूर्ण हुने हो, भोगले पूर्ण हुने होइन भनेर हरेक विद्यार्थीमा उसको आफ्नो स्वरूप जस्तो छ जे छ तैँले त्यसमा समाजलाई योगदान गर्ने कर्तव्य हो र पूर्णता आफै आफ्नो स्वरूपमा छ भनेर गुरुले बोध गराउन सकेदेखि हाम्रो संस्कृतिको जुन एउटा दार्शनिक पक्ष हो त्यो दार्शनिक पक्षलाई नछोडिकन हरेक विद्यालाई दान गर्न सक्ने हो भने विद्या सिकाउन सक्ने हो भने मैले भनिहालेँ हाम्रो संस्कृतिको दार्शनिक पक्ष नछोडी विद्या दान गर्न सक्ने हो भने त्यो गुरुमा पूर्ण गुरुत्व आउँछ। होइन भने त हजुरले भने जस्तो अपुरोपन छँदै अधुरोपन छँदैछ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी आज परेको गुरु पूर्णिमाको सन्दर्भमा कुराकानी गरिरहेका छौं। यो सन्दर्भलाई जोडेर कुराकानी गरिरहेका छौं पूर्वीय दर्शनका अध्येता प्राध्यापक डाक्टर पुरूषोत्तम नेपालसँग कुराकानी गरिरहेका छौं। अब अहिलेको सन्दर्भमा यहाँले एउटा गुरूकुल पद्धतिबाट शिक्षा दिने संस्थालाई अगाडि बढ़ाइरहनु भएको छ। अहिले भौतिक भनौ न यो देखावटीको जमाना छ, ठूला संरचनाहरू विद्यालयका ठूला संरचनाहरू छन्। अब यो अहिलेको बेलामा पनि यहाँले गुरूकुल पद्धतिबाट शिक्षा दिने प्रयत्न गरिरहनु भएको छ, यो विषयमा अलिकति स्पष्ट गरिदिनुहोस् न। आजको सन्दर्भमा पनि गुरूकुलको महत्व कस्तो छ, किन छ?
हजुर हजुर, अघि नै निवेदन गरिहाले, गुरूकुलमा विद्यार्थीले केवल सिलेबस मात्र सिक्दैन, गुरूको बोली चाली, गुरूको हेराई, गुरूको त्याग, गुरूको निर्लोभिता, गुरुको वचनहरू यी सबैले उसले हेर्छ। लोभी छ भने लोभी भनेर हेर्छ गुरुलाई, त्यागी छ भने त्यागी भनेर हेर्छ, भोगी छन् भने गुरु भोगी भनेर हेर्छ, गुरुको व्यवहार कस्तो छ। त्यस कारण गुरुकुलमा बस्दाखेरि गुरु झन् सजग हुनुपर्दछ। आफ्नो हरेक विद्यार्थीले गुरुको एक एक आचरणलाई नियालिरहेको हुन्छ, कस्तो हुनुहुन्छ गुरु, के गर्दै हुनुहुन्छ भनेर धेरै सावधानीपूर्वक आफ्नो गुरुलाई हेरेका हुन्छन् र त्यो गुरुको आचरण नै आदर्श भनेर त्यो विद्यार्थीको मनमा बस्छ। पछि केवल सिलेबस पढेर मात्र सिक, सिलेबस पढेको भन्दा धेरै कम सिलेबस पढेको त, गुरुको दैनिक आचरणलाई देखेर शिष्यले सिक्ने धेरै हुन्छ गुरुकुल पद्धतिमा। त्यसकारण हामीले पनि अहिले यहाँ गुरुकुल प्रारम्भ गरेका छौँ, ठाउँ अत्यन्तै सानै छ, ठुला ठुला संरचना पनि छैनन्, स्मार्ट बोर्डहरू पनि छैनन्, तर बाहिरी संरचना कम भए पनि हाम्रो उद्देश्य भने भित्र हरेक यहाँ पढ्ने विद्यार्थीहरूको मनभित्र एउटा विशाल संसारको निर्माण होस्, सङ्कोच भन्ने पटकै नहोस्, सङ्कुचितपन मनबाट बुद्धिबाट हटेर जाओस्, विद्याकै क्षेत्रमा सोच्दा पनि ठुलो सोच नसकुन्, 25 वर्ष पछाडि 30 वर्ष पछाडि जे क्रान्ति हुन्छ विज्ञानको क्षेत्रमा होस्, सामाजिक विज्ञानको क्षेत्रमा होस्, त्यो क्रान्तिको अहिल्यै अनुमान गरेर सोच्न सक्ने सामर्थ्य ती विद्यार्थीहरूमा आओस्। त्यसको लागि के चाहिन्छ भन्दाखेरि त्यसको लागि अहिले विद्यमान जति पनि इन्टरटेन्मेन्ट मनलाई इन्टरटेन्मेन्ट गराउने साधन हुन् तिनमा नभुलिकन ममा त्याग धेरै हुनुपर्छ भन्ने भावना रह्यो र 25 वर्षपछि के समाजलाई के आवश्यकता पर्छ, के न्यूनता आउँछ र मैले गरेको योगदानले उनीहरूको न्यूनता पूरा हुन्छ भन्ने एउटा भावना मनमा जागोस्, त्यो भावना मुखले बोलेर होइन आफै उनीहरूको मनमा जागोस्, त्यो भावना जाग्नको लागि जति पनि वरिपरि वातावरण चाहिन्छ त्यो वातावरण गुरुकुलमा सृजित होस् भन्नको लागि हाम्रो प्रयत्न हो। हरेक गुरुकुलमा यही नै प्रयत्न हो प्राचीन कालदेखि नै। त्यस कारणले अब हामीले यहाँ सुरु गरेका छौँ, यस्तै गुरुकुलहरू नेपालमा धेरै बनन्, त्यहाँ विद्यार्थीहरूसँग हामीले शिक्षाको लागि शुल्क असुल नपरोस्, उनीहरूलाई दिन मात्र सकियोस् भन्ने भावना।
अब यस्ता गुरुकुलहरू नेपालमा धेरै बनोस् यहाँले भन्नुभयो, तथापि अभिभावकहरूको चाहना ठूल्ठूला स्कूलहरूमा आफ्ना छोराछोरीलाई पढाउने हुन्छ। अब त्यसमा अब शुल्कको कुरा, ठूलै शुल्कको कुरा तिर्न पनि उनीहरू तयार हुन्छन्। अब यो सन्दर्भमा, आजको सन्दर्भमा एकातिर अभिभावकको चाहना अर्कोतिर, तथापि अब गुरुकुल चाहिँ बढ्दै जानुपर्छ भन्ने यहाँको धारणा होइन, अब अभिभावकलाई गुरुकुलतर्फ आकर्षण चाहिँ किन कसरी गराउन सकिन्छ त?
हजुर, होइन, यो एउटा ग्लामरले जहिले पनि आकर्षण गर्छ। गुरुकुलहरूमा त्यो ग्लामर हुँदैन जुन ग्लामर आधुनिक स्कुलहरूमा हुन्छ। जसरी 2+2=4 नै हुने हो जहाँ पढे पनि, त्यो 5 कहिले पनि धेरै पैसा दिए हुँदैन। मेरो बच्चा चाहिँ 2 र 2 पढेर मेरो बच्चाले त 5+2 पुर्याए, त कम पैसा दिएको हुनाले तेरो बच्चाको 4 छ भनेर काहीँ भन्नै मिल्दैन। A+B नै आउने हो, अपछि आ नै आउने हो, जुन स्कुलमा पढे पनि, जहाँ गुरुकुलमा पढे पनि, ठुलो पैसा दिएर पढे पनि। त्यसकारण हामीले गुरुकुल पनि छान्न सक्नु पर्यो। कतिपय गुरुकुलहरूको अब स्थिति अति दयनीय पनि छन्, जहाँ पनि अर्थकै अभाव हो, व्यवस्थापनको मूलमा अर्थ नै रहेको हुन्छ। त्यसकारण अब अहिलेका आधुनिक पिता माताहरू पनि यही स्कुली शिक्षा, यो आधुनिक शिक्षाकै क्रममा उहाँहरू आउनुभएको कारणले गर्दा उहाँहरूलाई जीवनप्रतिको सोच नै थाहा छैन, त्याग भनेको के नै थाहा छैन। एउटा आफ्नो स्टेटस, एउटा इगो लिएर आउनुहुन्छ, बच्चा कुन स्कुलमा पढेको छ, मेरो बच्चाको फिस यति भन्न पाउँदाखेरि पितामाताको पनि छाती चौडा हुने एउटा भ्रम पितामाताले पाल्नु भएको छ। त्यसकारण उहाँहरूले त्यो भ्रम छोड्नु पर्यो। मैले फेरि भने 2 र 2=4 हुन्छ, जहाँ पढाए पनि 4 हुन्छ। 2 र 2=4 पढाएर त्यो बच्चालाई माता पितालाई ढोग्न सिकाउन सक्ने गुरुकुलमा पढाएदेखि हो होइन भने, जो पनि अहिले अस्ट्रेलिया जाने, अमेरिका जाने, जीवनको लक्ष्य नै त्यही भयो, बाबुआमालाई छोडेर विदेश जाने, बाबुआमा बुढा बुढी भएर एक्लै यहाँ घर यहाँ बस्न मन पराउँछन्, यहाँ छोराछोरी हेर्न चाहँदैनन्, त्यो अति विकराल स्थिति छ नेपालमा। एउटा सामाजिक बोध नै हराएर गएको स्थिति छ। त्यो स्थितिमा अब पिता माताहरूले नै गम्भीर भएर गुरुकुलको शिक्षामा आफ्नो सन्ततिलाई जोड्नु आवश्यक देख्दछु।
अब त्यसो भए धेरै पैसा तिर्दैमा, ठूल्ठूला बिल्डिङ भएका स्कूलमा विद्यार्थीहरू पढ्दैमा राम्रो ज्ञान सिक्छन् भन्ने छैन,
त्यो मैले भनिहालेँ। 2 र 2=5 कसरी सिक्लान् र?
हजुर, अब हामी कुराकानीको अन्त्यमा आइपुगेका छौं। अब जसरी आजको यो गुरु पूर्णिमाको सन्दर्भमा गुरु चेलाको सम्बन्धका कुरा गर्यौं, अब गुरु चेलाको सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि यहाँको सुझाव अन्त्यमा।
हजुर, गुरु र चेलाको सम्बन्ध प्रगाढ भनेको जहिले पनि संवाद भइराख्नुपर्छ गुरु र चेलामा। पहिला हाम्रो एउटा के एउटा हाम्रो मनमा छ भनेदेखि, गुरु भनेको देवता हुन्, हामी भनेको कहाँ हो कहाँ हो, गुरुलाई देखेर दर्शन गरे, फोटो राखेर गुरुको पूजा गरेदेखि गुरु पूर्णिमा सफल भयो, गुरुको आराधना सफल भयो भन्ने हाम्रो मनमा भ्रम छ। त्यसो होइन, वेदले भन्दाखेरि के भन्छ भनेदेखि, आचार्य पूर्व रूपम अन्तेवासी उत्तर रूपम, एउटै ढिक्काको पूर्व रूप गुरु हो, त्यसको अर्को रूप चाहिँ शिष्य हो अरे, अन्तेवासी शिष्य हो। त्यो दुइटै ढिक्कालाई, त्यो दुइटैलाई जोड्ने तत्व, सन्धान गर्ने जोड्ने तत्व के हो भन्दाखेरि प्रवचन गुण सन्धानम, प्रवचन भइरहनु पर्छ, गुरुले बोलिरहनु पर्छ, गुरुले सिकाइरहनु पर्छ। सिकाउन सकेदेखि गुरु, सिकाउन सकेन भनेदेखि अब सिद्धि, अब त्यो गुरु नै कसरी भयो, शिष्य गुरु भइगयो नि, अब गुरुले सिकाउन सक्दैन भनेदेखि।
आजको लागि पुरुषोत्तम नेपालज्यू, आजको समय यति नै रह्यो, यो सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो,
धन्यवाद।
आज हामी कुराकानी गर्दै थियौं गुरु पूर्णिमाको सन्दर्भमा वेंकटेश गुरुकुलका संस्थापक एवं पूर्वीय दर्शनका अध्येता प्राध्यापक डाक्टर पुरुषोत्तम नेपालसँग। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।